नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np बाट विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक महिनाको एक गते प्रसारण हुने वडावासीका सवाल वडा अध्यक्षसँग कार्यक्रममा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता पुष्प बराल। बिर्तामोड नगरपालिका वार्ड नम्बर एकसँगको सहकार्यमा प्रत्येक महिनाको एक गते वडावासीहरूका सवाल र त्यसको जवाफ वडाध्यक्षले दिने यो कार्यक्रममा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। आज विक्रमसम्म 2082 साल हो, वैशाख एक गते नयाँ वर्षको पहिलो दिन पनि हो। देशमा एक आपसमा शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ यो दिवस मनाइने गरेको छ नेपाली समाजमा। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन पनि हो। वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि तथा वर्षको पहिलो दिन पनि आज हो। हरेक वैशाख एक गति सुरु हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा पनि मनाइन्छ। यो विशेष दिन हो, आज नयाँ काम गर्ने नयाँ कर्मको सुरुवात गर्ने दिन पनि हो। यतिखेर जनताले धेरै चासो राखेका छन्, जनप्रतिनिधिहरूले नयाँ कर्म गर्ने अथवा जनताका आवश्यकताहरूलाई समेट्ने, जनताका चाहिँ गुनासाहरू सम्बोधन गर्ने नयाँ अवसरको दिनमा पनि नयाँ वर्षलाई लिने गरिन्छ। वर्षभरि गरेका कामहरूको समीक्षा गर्ने दिन पनि हो आज र अबदेखि अगाडि घटेका कमी कमजोरीहरूलाई अगाडिका दिनहरूमा भएका कमी कमजोरीहरूलाई सच्याएर सुधार गरेर नयाँ वर्षदेखि समृद्ध नेपालको निम्ति अथवा समृद्ध जनता सुखी जनताहरूको निम्ति काम गर्ने अवसर पनि हो आजको दिन। र यो दिनमा आज हामीले पहिलो अन्तर्वार्ता पनि लिँदैछौँ। हामी पनि आगामी दिनमा सुशासन समृद्धि र अमन चयन काम कायम गर्नका लागि सम्पूर्ण सरकारवाला निकायलाई हामी शुभकामना पनि दिन चाहन्छौँ। यसैबिचमा बिर्तामोड नगरपालिका अन्तर्गत वडा नम्बर एकले जनताका नयाँ कामहरू अथवा जनताका आवश्यकताहरूलाई कुन नवीन सोचका साथ नयाँ सोचका साथ कसरी अगाडि बढाउँदैछ भन्ने आम चासो पनि छ। यी चासोहरूलाई सम्बोधन गर्नु जनप्रतिनिधिको आजको आवश्यकता पनि हो। हामीले सकारात्मकतातिर, हामी अहिले धेरै जनताहरू नैराश्यता निराशातिर गइरहेको अवस्था पनि छ, यसलाई सम्बन्धित निकायले सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरणा प्रदान गर्नुपर्ने दिनका रूपमा पनि आज हामीले लिने गरेका छौँ। यसै गरी आज हामीले बिर्तामोड नगरपालिकामा पछिल्लो चरण भइरहेका विभिन्न गतिविधिहरू, विकास निर्माणका कामहरू, जनताका अपेक्षाहरूलाई जनप्रतिनिधिले कसरी सम्बोधन गर्ने गर्दैछन् र आगामी दिनका योजनाहरू के कसरी अगाडि बढ्छन् भन्ने विषयमा आज हामीले बिर्तामोड वार्ड नम्बर एकका अध्यक्ष एवं नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। अग्नि सर, यहाँलाई स्वागत छ रेडियो भिजनमा।
धन्यवाद, नमस्कार।
नयाँ वर्ष 2082 सालको यहाँलाई हार्दिक शुभकामना र समग्र रेडियो सुन्ने श्रोताहरूलाई पनि हामी नयाँ वर्ष 2082 को शुभकामना दिन चाहन्छौँ। तपाईँलाई पनि हार्दिक शुभकामना छ।
धन्यवाद पुष्पजी। यो नयाँ वर्ष 2082 को पावन अवसरमा सिङ्गो बिर्तामोड नगरपालिका, नगरवासी, एक निवासी लगायत सम्पूर्ण चाहिँ मान्यजनहरू सबैमा म बिर्तामोड नगरपालिकाको प्रवक्ता अग्निप्रसाद पाण्डे वडा नम्बर समेतको तर्फबाट, सिङ्गो बिर्तामोड परिवारको तर्फबाट मङ्गलमय शुभकामना म व्यक्त गर्न चाहन्छु र सुख शान्ति समृद्धि र समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनामा सबै लागौँ भन्ने कामना व्यक्त गर्दछु।
अब यहाँलाई हामीले स्वागत गरिसक्यौँ। नयाँ वर्ष प्रारम्भ भएसँगै जनताहरूमा तपाईँहरूको एउटा जिम्मेवारी पनि छ। अघिल्ला कार्यकालमा, अघिल्ला वर्षहरूमा, अगाडिका दिनमा भएका कमी कमजोरीहरूलाई सच्याएर आगामी दिनमा नवीन सोचका साथ जनताका कामहरू गर्नु तपाईँहरूको कर्तव्य पनि रहन आउँछ। यो सुशासन र समृद्धिको कुरा उठाइरहँदाखेरि अब नयाँ सोच जनप्रतिनिधिले कसरी बनाउनु पर्ला, बिर्तामोडलाई नयाँ कार्यमा अथवा नयाँ तरिकाले कसरी अगाडि बढाउन सकिन्छ भन्ने केही छलफल हुन्छ नगरमा?
यी कुराहरूमा छलफल भरै कुराहरू हामी अगाडि सार्छौँ, छलफल भरै निर्णय निकाल्छौँ, छलफल भरै नयाँ नयाँ कुराहरूको चाहिँ सुरुवात गर्छौँ
अहिले एकदमै
हामीले
यो सुशासनको
जो पाँच
कुराहरूमा नि अध्यक्षज्यू एकदमै सुशासनको कुराहरूमा काम गर्ने तौल तरिकाहरूमा अलिकति व्यक्तिवादी हाबी जस्तै सामाजिक सञ्जालहरू पनि हेर्छौँ हामी होइन तपाईँहरूले लेखेका कुराहरू पनि हेर्छौँ हामी जनतामा अलिकति नैराश्यता हो कि अब अलिकति उमङ्ग छाउनुपर्ने कर्तव्य बोध हुनुपर्ने खालको देखिँदैन नि अध्यक्षज्यू नयाँ वर्षसँगै अब तपाईँहरू कसरी अगाडि बढ्नुहुन्छ त बताइदिनुहोस् त
यस्तो हो यहाँ पुष्पजी, गणतन्त्र नेपाल लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि आएको प्रगति जुन समृद्धि देख्न नचाहने तत्त्व समुदाय पनि छ, यिनीहरूले चाहिँ नि उहाँहरूले चाहिँ एकदम व्यापक रूपमा चाहिँ नि हामीहरूले गरेको समृद्धिका कुराहरू भयो विकासका कुराहरूलाई विरोधाभास बनाएर उहाँहरूले चाहिँ उठाउनु भएको छ र हामीले गरेका धेरै कामहरू गरेका छौँ अत्याधिक गरेका छौँ सुशासनमा अगाडि फड्को मारेका छौँ सुशासनका कुराहरू पनि आएका छन्। फेसबुक क्राइमले नै यो मुलुक चल्ने होइन कामले मुलुक चल्ने हो कामबाट चाहिँ हामीले चाहिँ नीति निर्माणले चाहिँ कामले चाहिँ नीति निर्माणले चाहिँ मुलुक चल्ने भएको हुनाले यस्ताका पछाडि लाग्ने होइन हामी आफ्नो गतिमा हिँडिरहेका छौँ धेरै कुराहरू चाहिँ अगाडि बढेका छन् हुनसक्छ गल्ती काम गर्नेबाटै पनि हुनसक्छ यो कुरामा चाहिँ आत्मसात गर्दै के त्यस्ता कमी कमजोरी भएका छन् भने यी कुरालाई पनि हामी सुधार गरेर लिपिबद्ध ढङ्गले हामी चाहिँ ऐन कानुन अन्तर्गत रहेर काम गर्ने हामी चाहिँ अगाडि बढ्नेछौँ। पुष्पजी
अब भौतिक पूर्वाधारतर्फ त बिर्तामुण नगरपालिकामा केही कामहरू अहिले पनि द्रुत गतिमा अगाडि बढिरहेका छन् होइन तपाईँले अहिले अगाडि सारेका कुराहरू भौतिक पूर्वाधारमा कामहरू देखिन्छन् अब नागरिकको चाहिँ मन जित्ने खालका नागरिकको आवश्यकता अनुसारका सुशासनकै कुराहरू भए तपाईँहरूले सेवा प्रभावमा भइरहेका बोली वचन व्यवहारहरूका कुराहरू यी कुराहरूलाई परिवर्तन गर्न चाहिँ के आवश्यकता रहेछ के महसुस गर्नु तपाईँ त 7-8 वर्षदेखि निरन्तर जनप्रतिनिधि हुनुहुन्छ होइन जनताको मन जित्न चाहिँ के गर्नुपर्छ जस्तो लाग्दैछ के गर्दै हुनुहुन्छ?
ठिक एकदम राम्रो कुरो के रह्यो भने हामी जनतासँग प्रत्यक्ष जोडिएका हुन्छौँ जनताको भावनामा चाहिँ हामीले चाहिँ साथ दिएर काम गर्नुपर्छ र जनतासँग कुन कस्तो खालको व्यवहार गर्नुपर्छ कसरी उहाँहरूले चाहिँ बोल्नुपर्छ भन्ने कुराहरू हामीले सिकाउने हो जनप्रतिनिधि सिकाउने हो र उहाँहरूले चाहिँ कस्तो मुडमा आउनु भएको छ उहाँको समस्या के छ भनेर हामीले चाहिँ उहाँहरूको भावनामा गर्नुपर्छ भावनाको सम्मान गर्नुपर्छ र कर्मचारीहरूले पनि मुस्कानसहितको सेवा चाहिँ कर्मचारीले दिन जरुरी छ। यदि त्यस्तो भएन कर्मचारीबाटै चाहिँ सेवाग्राही या चाहिँ उपभोक्तालाई चाहिँ समस्या पर्ने कुराहरू गऱ्यो भने तुरुन्त हामीलाई चाहिँ उहाँहरूले सम्पर्क गरे हुन्छ हामी जनप्रतिनिधिले उहाँहरूलाई चाहिँ खबरदारी गर्ने काममा लाग्छौँ र त्यस्तो चाहिँ कहीँबाट आएको छ भने सुझाव म एउटा प्रवक्ता पनि हुँ वडाध्यक्ष पनि हुँ र त्यस्तो केही तपाईँहरूले चाहिँ पाउनु भएको छ भने हामीलाई मलाई फोन गर्नुहोस् 98-5-26-74-882 यतिमा फोन गर्नुहोस् हामी जुनसुकै समयमा पनि उहाँहरूलाई चाहिँ एउटा एक नम्बर वडाको अभियान छ कि जनता कम ठाउँको ठाउँ एक नम्बर वडाको अभियान यो अभियानलाई चाहिँ हामीले निरन्तर दिएका छौँ यसैले चाहिँ जे समस्या पर्छ हामी ठाउँको ठाउँ उहाँहरूलाई चाहिँ प्रत्यक्ष हामी चाहिँ काम गरेर देखाइदिने हिसाबमा रहेका छौँ र गरिरहेका छौँ र वडामा आउँदाखेरि या चाहिँ नगरपालिकामा जाँदाखेरि हामी जनप्रतिनिधि त्यहाँबाट आएका समस्याहरूलाई उहाँहरूले चाहिँ साह्रै चित्त दुखाएर आउनुभएको छ भने खुसी बनाएर हँसाएर पठा जहाँ निकाल्ने चाहिँ हाम्रो चाहिँ कर्तव्य हो काम गरोस् या चाहिँ उहाँहरूलाई आश्वासन दिएर होस् आश्वासन झुटो होइन फोस्रो होइन यथार्थ फरक दिनु पर्यो यथार्थ फरक दिनुपर्छ यो काम दिन्छु यसो गर्छु हुँदैन भने हुँदैन भने चित्त बुझ्छ उपभोक्तालाई हुन्छ भने यो कुराहरू म दिन्छु भनेर भन्यो भने यो काम गरिदिन्छु भन्यो भने खुसी हुन्छ खुसी पार्ने काम खुसी गराउने काम हाम्रो दायित्व र हाम्रो चाहिँ कर्तव्य हो। एउटा कुरो नि तपाईँले एउटा भन्नुभयो पहिले पनि समृद्ध भएको विश्वको अमेरिका उसका पनि जनताहरू चाहिँ एकदम के छन् घोका पनि छन् नाङ्गा पनि छन् उनीहरूमा चाहिँ दलिद्रता पनि छ उनीहरूमै चाहिँ त्यहाँ पनि चाहिँ अब बेरोजगार पनि छन् कहिले उहाँहरू त यो त क्रम सक्दै सक्दैन नि गणतन्त्र नेपाल आइसकेपछिको लोकतान्त्रिक गणतन्त्र नेपालमा आएर गरेका विकासका फड्को हेर्ने हो भने यो अहिलेको सरकारले गरेका फड्कोलाई चाहिँ हेर्ने हो भने हामीले साह्रै धेरै गरेका छौँ। हाम्रो वडामै अलिकति वडामा प्रवेश गरेँ, हाम्रो वडामा 2015 सालभन्दा अगाडिका बाटाहरू थिए। यो गभर्मेन्ट के थियो त, योभन्दा अगाडि पनि त थिए त, गभर्मेन्ट थियो, प्रतिनिधि थिए, सबै काम गरेका थिए, जनप्रतिनिधि सबै थिए। 2015 सालभन्दा अगाडिका बाटाहरू हामीले यसपालि सम्पन्न गरेका छौँ, कालो पत्री लगाएर, स्ट्यान्डर्ड कालो पत्री लगाएर हामीले काम गरेका छौँ भने पछाडि हामीले त्यतिखेर पनि थियो त, त्यो त्यतिखेर कुनै कालखण्ड थियो, त्यो कालखण्डमा विकास भयो कि भएन त्यो थाहा छैन, तर लोकतान्त्रिक गणतन्त्रको स्थापना पछाडि जुन काम फर्केको छ, जुन काम भएको छ, जुन सुशासनको कुराहरू आएको छ, जुन विकास र प्रगतिको कुराहरू आएको छ, त्यसलाई आत्मसात सबैले गर्नुपर्छ। फेसबुकमा दुई चारजना विदेशमा बसिनेहरूले यहाँ चाहिँ नि फेसबुकमा हालेर, विदेशमा चाहिँ नि बसेर चाहिँ नि कुर्लेर, विदेशमा बस्नेहरूले चाहिँ आएर, जसले चाहिँ नि नेपाली नागरिकता त्याग गरेर विदेश गरेर चाहिँ पलायन भएर बसेका छन्, यहाँका सम्पत्ति लिएर उतै गएका छन्, उनीहरूले चाहिँ राष्ट्रियताको बारेमा, नेपालको बारेमा चिन्ता लिन जरुरतै छैन। जरुरत छ त हामी यहाँका चाहिँ नि जो बसोबास गर्ने नेपालीहरू, जो हामी चाहिँ नि विदेशका तातो घाममा गएर खाडीमा बसेर काम गर्ने जनताहरू, हामीले चाहिँ हामीलाई युवाहरू, उहाँहरूलाई चाहिँ जरुरत छ। र धेरै मैले देखेको छु विदेशमा बसेका छन्, विदेशमा चाहिँ बसेर चाहिँ नि यहाँको पासपोर्ट त्यागेका छन्, यहाँ नागरिकता त्यागेका छन्, उहीँको सिटिजन लिएर बसे, उनीहरू कुर्लिन्छन्, यहाँका चाहिँ नि हाम्रा विकासका बाधक उनीहरू भएर निस्किरहेका छन् फेसबुकमा। यो कुराको अन्त्य सरकारले गर्नुपर्छ, तब मात्रै हामी समृद्धिको पाटोमा जान अगाडि चाहिँ नि फड्को मार्नलाई चाहिँ सजिलो हुन्छ, र हामी चाहिँ नि गरिरहेका छौँ। पुष्पजी,
जस्तै तपाईँलाई मैले पटक पटक सोध्ने प्रश्नहरू पनि थिए होइन, जस्तै तपाईँ नगरको प्रवक्ता पनि हुनुहुन्छ, बिर्तामोडका मुख्य मुख्य चुनौतीहरू, मुख्य विषयवस्तुमा चाहिँ अहिले काम भएनन् भन्ने होइन, धेरै काम भए, जनताका आँगन आँगनमा पिच बाटो पुगे, पेभर्स पुगे, ढल नालीहरू पुगे, तर बिर्तामोडको मुख्य चुनौती चाहिँ अहिले पनि त्यहाँ प्रवेश गर्नै नगरपालिकाका जनप्रतिनिधि सकिरहेका छैनन् भनिरहेको अवस्था छ, यसलाई चाहिँ कसरी महसुस गर्नुभएको छ, मूल्याङ्कन कस्तो?
प्रवेशको पूर्ण विषय चाहिँ कुन रहेछ त?
तपाईँको, तपाईँलाई म स्मरण गराउँ, जस्तै तपाईँहरूले फोहोर व्यवस्थापनको दिगो समाधान गर्न सक्नु भएको छैन अहिले पनि तपाईँहरूले, त्यो तपाईँहरूको 8 वर्षको कार्यकाल पुरा भइसक्यो एउटा। अर्को कुरा, बिर्तामोडको अस्तव्यस्त सहरलाई व्यवस्थित बनाउने वैकल्पिक उपायहरूको खोजी गर्न सक्नु भएन, सार्वजनिक शौचालयको अहिलेसम्म पूर्णता व्यवस्था गर्न सक्नु भएन, 8 वर्ष बितिसक्यो, तपाईँहरू खोजीमै हुनुहुन्छ भन्नुहुन्छ, प्रत्येक महिना तपाईँहरू आश्वासन मात्रै बाँड्नुहुन्छ, यी कुराहरू छन्। बिर्तामोडको कृषि थोक बजारलाई व्यवस्थित गर्ने, त्यहाँ चाहिँ विदेशी चाहिँ मरेका माछा नबेच्ने भन्नुहुन्छ, आज बिर्तामोडको अवस्था हेर्नुहोस् के छ, यस्ता कुराहरू जनताको प्रत्यक्ष सरकारका विषयहरूमा तपाईँहरू अहिले पनि प्रवेश गर्नु भएको छैन।
म क्रमागत जान्छु ल,
तपाईँ भन्नुहोस् न यी विषयहरू, पार्किङको पार्किङको समस्या, बिर्तामोडको पार्किङको समस्या हेर्नुहोस्, शान्ति सुरक्षाको स्थापना हेर्नुहोस्,
सबै कुराहरू, सबै कुराको उत्तर दिन्छु म, बुझिसकेँ मैले। फोहोरको व्यवस्थापन, सबभन्दा पुरानो सहर भनेको काठमाडौँ महानगरपालिका राजधानी, त्यहाँ पनि उसले फोहोरको व्यवस्थापन गर्न सकेको छैन, अर्काको छाममा लगेर त्यहाँ फोहोर फालेको छ, त्यो त हो त। दिगो व्यवस्थापनको लागि कहीँ पनि फोहोरमा, विश्वमा कहीँ पनि त्यो अवस्था रहेको छैन, तर पनि हामी चाहिँ एउटा चाहिँ सुरुको अवस्थामा आउँदाखेरि जुन चाहिँ फोहोरमाथिबाट हामीले चाहिँ आएका थियौँ नि, फोहोरमाथि चढेर डङ्गुर फोहोरको चाहिँ डम्पिङबाट हामी आएका थियौँ, कम्तीमा बिर्तामोडलाई चाहिँ हेर्न लायकको बनाएका छौँ अहिले। हुनसक्छ अझै काम गर्ने सवालमा अझै पनि चेतनाको कमीले गर्दाखेरि फोहोर अझै पनि व्यवस्थित नभएको हुनसक्छ,
खोइ त चेतना दिएको, चेतना दिनु पर्यो नि त, 8 वर्ष भयो।
मलाई एकैछिन बोल्न दिनुहोस् ल, एकैछिन ल, रुटिन अनुसार काम गरिरहेछ, कहीँ कहीँ चाहिँ नि छुटपुट त्यस्ता कुराहरू भएका छन्। दिगो विकासका लागि हामी चाहिँ के गर्ने कसो गर्ने भनेर हामीले चाहिँ आफ्नै जग्गाहरू व्यवस्थापन गर्ने, त्यहाँ चाहिँ साइक्लिङ गर्ने या के गर्ने भन्ने कुराहरूमा हामीले चाहिँ एक खालको सोच कार्यपालिकाले बनाइसकेको छ। यसपालिको कार्य समितिबाट चाहिँ केही कुराहरू, सभाबाट केही कुरा आउन सक्छ, पहिलो कुरो। दोस्रो कुरो कमा सार्वजनिक शौचालयको कुराहरू पटक पटक महिने पछि तपाईँहरूले सोध्ने कुरो चाहिँ नि, महिने पछिको चाहिँ नि एउटा सार्वजनिक शौचालय के हुन्छ के हुन्छ भन्ने छ। सार्वजनिक शौचालयको टिमको संयोजक म थिएँ, हामी 4 जना साथीहरूले चाहिँ खोजी गऱ्यौँ, र एउटा कुरो हामीले प्रतिवेदन चाहिँ नि हामीले चाहिँ उपलब्ध हुन सकेन भनेर पश्चात पनि हामी लागिरह्यौँ। लागिसकेपछि हामीले चाहिँ जग्गा प्राप्त गरेका छौँ, त्यो जग्गाहरू चाहिँ कार्यपालिकाले पास गरियो अरे कार्यपालिकाको निर्णयमा चाहिँ हामीले चाहिँ दिइसकेका छौँ र जग्गा प्राप्त दाता गोपाल बस्नेत लगायत दाजुभाइहरूले चाहिँ उहाँहरूले चाहिँ दिएको हुनाले हामीले उहाँहरूलाई चाहिँ हार्दिक धन्यवाद र सम्मान हामीले गर्न चाहन्छौँ र गरिरहेका छौँ र हामीले कार्यपालिकाबाट पास पनि गरिसकेका छौँ। अब त्यो बनाउने चरणमा चाहिँ प्रवेश गरिसकेको छ गणेशजी। अब यो कुरामा पनि हामीले चाहिँ हुनसक्छ एउटा एउटा सार्वजनिक शौचालय पुग्दैन, एउटा सार्वजनिक शौचालय पुग्दैन वितामण ठुलो
कमसेकम एउटा बन्यो भने पनि धेरै राहत हुन्छ।
बन्ने कुरामा पैसा पनि छुटेको छ, हामीले चाहिँ जग्गा पनि प्राप्त गरेका छौँ, आज भोलि नै चाहिँ पास गर्ने कुरामा अब यो यो एक गते पछाडि चाहिँ अब अस्ति हामीले निर्णय गरेको कुराहरू मेयर साहबको चाहिँ एउटा दुर्घटनाले गर्दाखेरि पारिवारिक दुर्घटना गर्दाखेरि बैठक प्रमाणीकरण हुन सकेको थिएन, अब प्रमाणीकरण भइसकेपछि त्यसलाई कार्यान्वयनको चरणमा जानेछ र कार्यान्वयनको चरणमा चाहिँ यो र सिरुवाको चाहिँ सके पछाडि हामी त्यसलाई चाहिँ कार्यान्वयनमा गएर अगाडि चाहिँ बढाउँछु, पैसा पनि छुटिएको छ गणेशजी। अब रह्यो कृषि थोकको बजारको अनुगमनमा केही केही कमजोरी अनुगमनको कमजोरी भएकै छ, मैले पटक पटक भनेको छु अनुगमनमा तीव्रता दिनका लागि कि अनुगमनले चाहिँ ऐनमै चाहिँ हुनु पऱ्यो ओडाले अनुगमन गर भनेर, त्यो त हामीले चाहिँ अनुगमनले चाहिँ एउटा चाहिँ ऐनमा के कुरो छ स्थानीय सरकार शासन सञ्चालन ऐनमा चाहिँ विभिन्न चाहिँ अफिसका व्यक्तित्वहरू सबै राखेर उपमेयरको चाहिँ टिम संयोजकत्वमा जाने भन्ने कुरा भइसकेपछि उपमेयरको चाहिँ हुनसक्छ यो वृद्धामणको मात्रै सबै ठाउँको उपमेयरहरूलाई त्यो कामको चापले गर्दाखेरि अनुगमन कमी भनेकै छ, यो कुरामा चाहिँ हामीले हेर्नुपर्छ र अनुगमनको चाहिँ जिम्मेवारीको पाटो पनि नगर प्रहरी पनि हुनु पर्यो, नगर प्रहरीलाई पनि क्रियाशील बनाउने कुरामा नगर प्रहरीलाई पनि केही चाहिँ जिम्मेवारी दिएर जाने अगाडि बढायो भने धेरै कुराहरू कन्ट्रोल हुन्छ नियन्त्रण हुन्छ, अनुगमन कमजोरी भएकै छ पुष्पति, यो कुरा मैले चाहिँ यति नै भने तपाईँलाई अहिले जानकारीमा तपाईँहरूलाई सबैलाई जानकारी यति मार्फत गरेँ।
अब अलिकति तपाईँलाई यसै विषयमा जोडौँ, जस्तै वृत्तामोडको आन्तरिक आय स्रोत बढाउनु पर्यो, वृत्तामोडलाई आफूले गरेको उत्पादनबाट आफूले नगर बनाउन सक्नु पर्ने क्षमता अरू नगरपालिकामा भन्दा सम्भावना वृत्तामोडमा छ, वृत्तामोडको कर प्रणालीलाई व्यवस्थित मात्रै गरिदिने हो सबैजनाले चाहिँ स्वतस्फूर्त रूपमा कर तिर्ने वातावरण तपाईँहरूले सिर्जना गरिदिनु हो भने सरकारको मुख ताक्नु र माथि केन्द्रीय सरकारको मुख ताकिराख्नु त्यति जरुरी हुँदैन, त्यसतर्फ पनि तपाईँहरू प्रवेश गर्न सक्नु भएको छैन नि त।
प्रवेश गर्न सक्नु भएको छैन नभन्नुहोस् न,
खोइ त आजभन्दा 5 वर्ष अगाडिको कर नीति नै अहिले छ तपाईँहरूको।
सुन्नु न ढोकै थुनेर चाहिँ जनप्रतिनिधि बसेका छन् भन्ने नभन्नुहोस् न, हामीले काम सुरु गरिरहेका छौँ, क्रमशः चाहिँ राजस्व वृद्धिमा छ, कुनै कुराहरू एकैचोटि झ्यामे गरे पनि एक्सन र प्रति रियाक्सन के हुन्छ?
ए अध्यक्षज्यू, तपाईँलाई म स्मरण गराउँ, आजभन्दा 5 वर्ष अगाडिको कर नीति आज पनि चलिरहेछ, परिवर्तन हुनु पर्दैन भने?
सुन्नु न, त्यो ठिक हो, तपाईँको कुरो एकदम ठिक हो, 7 वर्ष अगाडिको 8 वर्ष अगाडिको जुन 72 सालमा चाहिँ भएका हाम्रा चाहिँ 9 वर्षको चाहिँ कर हामीले चाहिँ सम्पत्ति करलाई चाहिँ वृद्धि नै गरेका छैनौँ, सम्पत्ति प्रत्येक वर्षमा चाहिँ 2-2 वर्षमा चाहिँ 3-3 वर्षमा बढ्नुपर्ने अवस्था राज्यको सबैतिर, तर हामीले स्थानीय सरकारले चाहिँ अहिलेसम्म हामीले चाहिँ कर वृद्धि गरेका छैनौँ, त्यही 74-72 सालकै चाहिँ नगरपालिका स्थापना हुँदाखेरिदेखि हामीले चाहिँ एउटा चाहिँ राजनीतिक पार्टीहरूले चाहिँ निर्णय गरेका कुराहरूलाई हामीले त्यसैलाई चाहिँ फलोअप गरेर गरिरहेका छौँ, वृद्धि गरेका छैनौँ भने पछाडि हामीले अन्य स्रोतहरूबाटै हामीले चाहिँ करको चाहिँ वृद्धि गरेकै छौँ त, हामीले ढोकै थुनेर चाहिँ बसेका होइनौँ है।
तपाईँहरूलाई कर वृद्धि गर्न भने हो र कर वृद्धि गर्नु त तपाईँहरूको दायित्व, कर त घटाउनुहोस् न, कर घटाउनुहोस् तर करलाई चाहिँ व्यवस्थित चाहिँ बनाउनु पर्यो होला नि।
मैले भने पुष्पजी, तपाईँलाई मैले भनेको कुरो अलिकति स्मरण गराउँछु है ल, 72 सालमा हाले लगाएको कर हामीले वृद्धि गरेको छैन,
अझै घटाउनु पर्यो,
काम नगरौँ होइन, हामीले प्रत्येक अरू नगरपालिकामा हेर्नुहोस् प्रत्येक वर्ष 2-2 वर्षमा चाहिँ कर वृद्धि गरेका छन्, हामीले सम्पत्ति करहरू वृद्धि गरेको छैन, अन्य करहरू भने चाहिँ व्यवसायिक करहरू के करहरू अनि तपाईँ चाहिँ कर पनि घटा अनि राजस्व पनि चाहिँ बढा, अनि कुन आधारबाट बढाएर कुन आधारबाट घटा?
एउटा कुरो तपाईँलाई स्मरण गराउँ अध्यक्षज्यू, एउटा कुरो जनताको गुनासो हो, म तपाईँलाई सम्झाउँ, एउटा व्यवसायीले सानो पान दोकान खोल्नु पऱ्यो भने तपाईँहरू घर बहाल कर लिनुहुन्छ, त्यसलाई ती माथि थोपार्नुहुन्छ, व्यवसाय गर्नलाई त्यहाँ दर्ता स्वीकृति गर्नु पर्यो भने सबै तिर भन्नुहुन्छ। तर यहाँ करोडौँ घर बाल उठाउनेहरूलाई कर लिन सक्नु भएको छैन, यसलाई व्यवस्थित गर्नुपर्छ कि पर्दैन?
सुन्नु न सुन्नु न, तपाईँले एउटा कुरा चाहिँ भ्रम पार्ने, भ्रम सिर्जना गर्ने कुरो बोल्नु भयो। सम्पत्ति करको घर बाल कर व्यवसायले गर्ने तिर्ने होइन।
मलाई मैले एउटा व्यवसाय दर्ता गरेर, व्यवसाय दर्ता गरेर नवीकरण गर्न जाँदा तपाईँहरू वर्षभरिको बहाल कर लिनुहुन्छ, तर यहाँनिर चाहिँ 50,000-50,000,000 रुपियाँ वार्षिक कर उठाउने, घर बहाल मार्फत कर उठाउनेलाई कर लिन सक्नु भएको छैन नि त, यस्तो अव्यवस्थित गर्न पाइन्छ?
फेरि तपाईँले फेरि एउटा भ्रमपूर्ण कुरोहरू यहाँ तयार भयो पत्रकार मित्रले, के रह्यो भने कर तिर्न जाँदाखेरि बाल करको बाल करमा लाग्ने ट्याक्स भनेको, बाल करको ट्याक्स भनेको
सम्बन्धित घरधनीले कसरी तिर्छ बाल कर? ल ल अध्यक्षज्यू, सम्बन्धित घरधनीले बाल कर बुझाएको छ अहिलेसम्म? व्यवसायले तिरेको छ कि बाल कर व्यवसाय गर्ने मान्छेबाट उठाउँदै हुन्छ कि घरधनीबाट उठाउँदै हुन्छ?
तपाईँले यो विषयमा बुझेकै छैन, बुझ्ने मान्छेले सोधेको कुरा चाहिँ दिनुहोस् न भन्न।
तपाईँहरूले यो कुरा त अहिले कन्टिन्यू गरिराख्नु भएको छ नि त अध्यक्षज्यू।
प्रश्न गर्नु, गर्ने कुरा तपाईँको राइट हो, तर कुरो के भने त्यसको मैले जाने एन्सर दिने तरिका त मैले मसँग छ नि त, कसरी दिनुपर्छ, कुन कुराहरू मैले चाहिँ गर्नुपर्छ भन्ने कुरा मलाई छ नि त, त्यसैले मलाई बोल्न दिनुहोस् ल है। कुरो के रह्यो भने बाल कर लिँदाखेरि, बाल कर लिँदाखेरि कर को के जान्छ, उसले चाहिँ आफ्नो पान नम्बरको चाहिँ के अरे त्यो कर ट्याक्स तिर्न जान्छ, ट्याक्स तिर्न जाँदाखेरि बाल करको कुरो चाहिँ कसले तिर्छ भन्दाखेरि घर धनीले तिर्ने हो, जसले चाहिँ आमदामी खान्छ, जसले चाहिँ आय स्रोत बढाउँछ उसले गर्ने हो। तर उनीहरूको घर धनीले चाहिँ व्यवसायको बिचमा सम्झौता के हुन्छ त्यो त हामीलाई थाहा हुँदैन नि त, उनीहरूले चाहिँ सम्झौता के गरेका हुन्छन् त्यो त सम्झौता पत्रमै उल्लेखित भए अनुसार उनीहरूले काम गर्ने हो। भने पछाडि यो चाहिँ सम्पत्ति कर तिर्न, बाल कर तिर्न जानेले नै, ट्याक्स तिर्न जानेले नै बाल कर तिर्नुपर्छ भन्ने होइन, उनीहरूको बिचमा सम्झौता कहिले चाहिँ म 13 सालभरिको चाहिँ म तिरिदिन्छु भाडा चाहिँ 13 चाहिँ यसैबाट तँले तिर्नु भाडा घटाइदिन्छु भनेर एकमुठोमा लगेको हुनसक्छ, यसरी चाहिँ उहाँ काम गरेको पनि छन् हामीले बुझेका छौँ होइन। त्यसो भएको हुनाले यसलाई चाहिँ अझै फराकिलो, तपाईँको कुरा ठिक छ, अझै फराकिलो पार्नुपर्ने।
कहिले पार्नुहुन्छ तपाईँहरू फराकिलो, कहिले पार्नुहुन्छ? गफ मात्रै गरेर के काम गर्ने अध्यक्षज्यू?
सुन्नु न, फराकिलो पारिरहेको छौँ त हामीले।
खोइ पार्नुभयो, कति उठाउनु भयो त बाल कर? मलाई रेकर्ड दिनुहोस् त, चालु आर्थिक वर्षमा बाल कर कति उठाउनु भएको छ, रेकर्ड दिनुहोस् त।
एक्सन एक्सन रिएक्सन क्रमशः हामीले चाहिँ सबै दायरामा ल्याउनु पर्छ, र यदि हामीले चाहिँ सबै करलाई चाहिँ बाल कर र यो चाहिँ व्यावसायिक कर मात्रै हामीले चाहिँ अगाडि बढ्यो भने 15-20 करोड रुपियाँ
पनि उठाउनु भएको छैन, रेकर्ड हेर्नु भएको
छैन।
अनि तपाईँले भन्न खोजेको के हो त, व्यवस्थित कहिले गर्ने त? 8 वर्ष त भयो तपाईँहरू प्रवक्ता हुनुभएको।
ए पुष्पजी सुन्नु न, हो 8 वर्ष भयो, तर बेथितीबाट आएको हामी, बेथितीबाट आएको चाहिँ यो चाहिँ समाज, बेथितीको चाहिँ यो चाहिँ हो, त्यसलाई चाहिँ स्थितिमा ल्याउँदै चाहिँ टाइम लाग्यो, हरेक कुराहरूको समस्या थुप्रेको।
ठिक छ, अब यस विषयमा पछि गफ गरौँला अध्यक्षज्यू, तपाईँहरूले काम गर्दै हुन्छ, ठिक छ, यस विषयमा तपाईँहरूसँग अर्को एपिसोडमा पनि काम गर्छु म,
बसेर छलफल गरौँला।
तपाईँहरूले चाहिँ जति तपाईँहरूले आफ्नो कुराहरू राख्नुहुन्छ नि, काम पनि त्यसरी नै अगाडि बढाउनु भयो भने जनताले महसुस गर्छन्। अहिले पनि तपाईँहरूले कर बढाउने मात्र होइन, मैले व्यवस्थित गर्ने कुरा गरेको हो तपाईँहरूलाई, कमसेकम व्यवस्थित गर्न सक्यो भने
व्यवस्थित गरेरै हामीले काम गरेका छौँ त सबै ठाउँमा, जाने तपाईँ जाने भौतिक पूर्वाधारतिर अगाडि बढ्नु, शिक्षामा कृषिमा सबै स्वास्थ्यमा।
अब म शिक्षामा जाँदैछु, तपाईँ प्रवक्ता भएको हिसाबले म त्यही शिक्षाकै प्रश्न गरिरहेको छु। आज सामुदायिक विद्यालय र चाहिँ निजी विद्यालय गरेर बिर्ता मोडमा शिक्षाको हबका रूपमा विकास भएको भनेर एकदमै चर्चा गरिन्छ, ठुला ठुला विद्यालयहरू कलेजहरू सामुदायिक विद्यालयहरू पनि त्यति नै छन्। आज निजी विद्यालयतर्फ राज्यलाई 10% विद्यार्थीलाई निशुल्क छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ। तपाईँहरू नगरपालिकाका गरिब तथा जीवनदार विद्यार्थी, हाम्रा यति विद्यार्थी छन्, यति विद्यार्थी चाहिँ निजी विद्यालयमा छात्रवृत्ति प्रदान गरिदिनु पर्यो भनेर कहीँ दिनुभएको छ? कहीँबाट 10% चाहिँ विद्यार्थीहरूले, झापावासीहरूले अथवा बिर्तामोड नगरवासीहरूले प्राप्त गरेको अवस्था छ?
सबैलाई अब म फेरि फेरि प्रवेश गर्छु वडा नम्बर एकमै है। यो नगरपालिकाको सिङ्गो कुरो पनि, फर एक्जाम्पल, एक नम्बर वडामा जति पनि चाहिँ नि विद्यालय हुनुहुन्छ अनिवार्य उहाँले कति पर्सेन्ट छ, कुन कुन विद्यालय छात्रवृत्ति फन्ड, विद्यार्थीका परिवारको गार्जेनको सहित फोन नम्बर सहित हामीलाई चाहिँ दर्ता हुन्छ।
त्यो दर्ता गरेको
यो खोजी सुन्नु न, यसको यो खोजी कसले गर्यो भन्दा जनप्रतिनिधिले खोजी गर्यो, स्थानीय सरकारका चाहिँ हामी चाहिँ वडा अध्यक्षहरूले त्यो विषयमा चासो लिनु पर्यो र अनिवार्य डाटा हामीलाई पठाइदियो भन्नु पर्यो, को कोले पाएका छन् भन्ने कुरा हामीले पठा, हामीले सिफारिस गरेका व्यक्तिहरू पठाएका छौँ, सिफारिस गर्न सुन्नु सुन्नु एकछिन ल, सिफारिस गर्न उहाँहरूलाई भनेका छौँ, त्यस्तो कोही चाहिँ नि त्यस्तो पढ्न नसक्ने हामी चाहिँ विपन्न परिवारका छौँ या चाहिँ हामी चाहिँ कुनै पनि लक्षित वर्गका छौँ भने हामीलाई चाहिँ आउनुहोस्, माग गर्नुहोस्, हामी कुन बोर्डिङमा जाने वडा नम्बर एकका वासीहरूबाट हामीले चिठी पठाएर स्कुलमा पठाइदिएका छौँ, होइन यो कुरो चाहिँ त्यहाँ त स्कुलले माग गर्नु पर्यो, स्कुललाई चाहिँ जनप्रतिनिधिले माग गर्नु पर्यो नि त, त्यो त
हामीलाई हाम्रो तपाईँहरूले सूचना आह्वान गर्नु पर्यो नि त, तपाईँहरू जिम्मेदार हुनुहुन्छ पढाइमा छ भने हामीलाई दिनुहोस्, हामी चाहिँ सम्बन्धित विद्यालयमा 10% छात्रवृत्ति अन्तर्गतको कोटामा तपाईँहरूलाई हामी त्यहाँ भर्ना गराउन सहयोग गर्छौँ, सूचना आह्वान गर्नु पर्यो क्या,
सालै पछि सूचना गरेका छौँ, हामीले चाहिँ सूचना गरेका छौँ, निवेदन आइराखेका छन्, निवेदन अनुसार हामीले चाहिँ सिफारिस गरेर पठाएका छौँ भने पछाडि यो पनि एउटा सार्वजनिक सूचना हो सबैलाई, जति हामी विपन्न परिवार छौँ, जुन स्कुलमा चाहिँ हामी पढाएर आएका छौँ, उहाँहरूले चाहिँ कसैले पनि हामीले चाहिँ फिस तिर्न सकेका छैन भने तपाईँहरूले चाहिँ आएर वडामा आफ्नो आफ्नो वडामा गएर चाहिँ निवेदन दिनुहोस्, निवेदन माग गरेर सम्बन्धित पढाएको विद्यालयमा गएर निशुल्कको लागि तपाईँहरू चाहिँ क्लेम गर्नुहोस्, क्लेम गरेको कुरो उसले दिनुपर्छ र त्यो क्लेम गरेको पत्रमा कुन कुन कुराहरू छ सबै कुराहरू चाहिँ प्रत्येक वडामा चाहिँ पठाएर वडा मार्फत चाहिँ तपाईँ चाहिँ उसले चाहिँ लगेर पठाउँछ
अध्यक्षज्यू।
यो कुरामा हामी जनप्रतिनिधि लाग्नु पर्यो
अध्यक्षज्यू, अब आज समय हामीसँग अलिक कम भयो, तपाईँलाई अब अन्त्यमा भन्दछु, अहिले एडमिसनको बेला छ होइन, विद्यार्थी भर्ना गर्ने बेला छ, अहिले पनि केही विद्यालयहरूमा त्यो विद्यालयले तोकेको ठाउँमा मात्रै ड्रेस किन्न पाउने, त्यो विद्यालयले तोकेको ठाउँमा मात्रै पुस्तक किन्न पाउने, त्यो विद्यालयले चाहिँ जस्तो तोक्यो त्यस्तै मात्रै हुने खालको परिपाटी छ, वार्ड नम्बर एकमा पनि छ, स्कुलको लिस्ट लिएर मात्रै त्यो दोकानमा गयो भने एउटा दोकानमाबाट मात्रै किन्नुपर्ने अवस्था सिर्जना भएको छ, अनुगमन होस् अध्यक्षज्यू, तपाईँलाई सुझाव र यसको यसको जवाफ म अर्को एपिसोडमा तपाईँबाटै लिन चाहन्छु।
हस् धन्यवाद पुष्पजी, समय मलाई चाहिँ तपाईँले चाहिँ आज यो सुस्वीकृत गर्ने समय प्रदान गरिदिएकोमा यहाँलाई चाहिँ रेडियो भिजनलाई पुष्पजीलाई धन्यवाद सहित, अन्य अङ्कमा फेरि पनि अब आउने एक महिना पछाडिको अङ्कमा फेरि अरू कुरा लिएर तपाईँहरू बिचमा आउनेछु, आजलाई म बिदा माग्छु, धन्यवाद, नमस्कार।
हस् यहाँलाई नयाँ वर्षले सुख शान्ति र समृद्धि प्राप्त गरोस् र जनताको सेवामा अझ बढी समय प्रदान गर्ने अवसर पनि प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दै आजको कार्यक्रमबाट यहाँबाट बिदा चाहन्छु, फेरि अर्को कार्यक्रममा पुनः नयाँ विषयवस्तु लिएर उपस्थित हुने नै छौँ, त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुत म पुष्प बराल बिदा चाहन्छु, निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला, नमस्कार।